الحمد لله الحمد لله رب العالمين والصلاة والسلام على حبيبه محمد وآله وصحبه أجمعين أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والوالدات يرضين أولادهن حولين كاملين لمن أراد أن يتم الرضاعة اللهم سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم مولاي صل وسلم دائما أبدا على حبيبك من زان به الأصل وعزة سامعين الكرام السلام عليكم ورحمة الله وبركاته ارشاد باری تعالیٰ ہے اور مائیں اپنے بچوں کو پورے دو سال دودھ پلایا کریں یہ اس کے لیے ہے جو مدت رضاعت پوری کرنا چاہے مولا سامعین کرام گزشتہ جو آیات کریمہ ہیں ان میں طلاق سے متعلق احکامات ارشاد فرمائے گئے ہیں اور یہ حصہ رضاعت سے متعلق ہے کہ اولاد جو اللہ کریم عطا فرماتے ہیں اگر ہم دین اسلام کو کا جائزہ بحثیت مسلمان لیں تو اللہ کا شکر ہے کہ اس نے ہمیں دین اسلام جو ہے اختیار کرنے کی توفیق عطا فرمائی اور ہم تو نسل بعد نسل بطور توارث دین اسلام ہمیں تو نصیب ہوا لیکن اگر کوئی دینی اس ایمانی پہلوؤں سے ہٹ کر بھی دین اسلام کا جائزہ لے گا تو بھی اسے مجبور ہونا پڑے گا کہ عین زندگی بسر کرنے کے جو طریقے ہیں وہ وہی بہترین ہیں جو دین اسلام بیان فرما رہا ہے. اب جب ہم زندگی کے پہلوؤں کو دو حصوں میں تقسیم کرتے ہیں ایک حصہ ہم دینی مقرر کرتے ہیں اور ایک حصے کو ہم دنیا کہتے ہیں اور اس منطق کی سمجھ نہیں آتی کہ دین اور دنیا الگ کیسے کر رہے ہو کہ جسے مخاطب فرمایا جا رہا ہے وہ زندگی کہاں بسر کر رہا ہے دنیا میں زندگی بسر کر رہا ہے اس کے معاملات کہاں اس نے اختیار کرنے ہیں کہاں اس نے اپنے اختیار کا استعمال کرنا ہے کہاں اس نے اپنی استطاعت کا استعمال کرنا ہے اس کی ضروریات کہاں ہیں اس کے ذرائع تکمیل کے جو ہیں وہ کہاں ہیں تو ہر جواب میں آپ کو یہی دنیا کی حیات سامنے آئے گی تو پھر دینی پہلو میں یہ کہنا درست ہے کہ جی دنیا کے معاملات اور ہیں اور دین کے معاملات اور ہیں نہیں دین اسلام ایک مکمل ضابطہ حیات ہے آپ زندگی کے کسی پہلو کسی بحث سے کوئی سوال اٹھا کر لے آئیں دین اسلام عین صحیح جواب آپ کو عطا فرمائے گا. اب یہ اختیار عمل کرنے کا یہ اتنا سارا اختیار ہے کہ بندہ کس راہ کا انتخاب کرتا ہے انا ہدینا سبیلا اما شاکر اما کفورا کہ شکر گزار بندہ بنتا ہے یا انکار کرتا ہے. اب اسے اس پہلو سے لے لینا کہ دینی حصہ تو الگ ہے جب نماز کا وقت آئے گا تو ہم جا کر نماز پڑھ لیں گے مانتے ہیں کہ نماز فرض ہے فرائض میں بڑا بہت افضل حکم ہے ہم ادا کر لیں گے لیکن جب لین دین کی باری آئے گی تو وہاں ہم ضرور حرام کا جو رزق ہے اسے بھی نہیں چھوڑیں گے. تو دین اور دنیا کو جب الگ کیا گیا ہے تو معاشرے کی جو تخریب ہے اور معاشرے میں جو خرابیاں ہیں یہ تھوڑی گواہی دے کہ جب بھی معاشرتی اصول دین اسلام کے مطابق ہوئے ہیں تو اس معاشرے نے ترقی کی ہے لیکن جہاں بھی دینی اصول چھوڑ دیے گئے ہیں وہاں معاشرہ بھلے دین کا نام لیتا رہے لیکن عمل چھوڑ دے تو وہاں معاشرہ خود گواہی دیتا ہے کہ اس کی انحطاط اس درجے کی پیدا ہو جاتی ہے کہ سمجھ آتی ہے کہ اس میں خرابی ہو رہی. اسی طرح جب دینی اصول کو آپ اپنے ذاتی زندگی کے ان حصوں پر لیں گے کہ جہاں نکاح کی بات ہے جہاں طلاق کی بات ہے جہاں اولاد اور اولاد کی پرورش کی بات ہے تو یہاں بھی جو اصول دین دے رہا ہے اس کے مطابق زندگی اختیار کی جائے تو پھر تکلیف نہیں ہوتی. اس لیے کہ دین اسلام عدل فرماتا ہے اور ہر ایک کو اس کا حق جو ہے وہ مل جاتا ہے اور جب عدل ہوتا ہے اور حقوق کا تحفظ ہوتا ہے تو پھر فساد پیدا نہیں ہوتا. فساد تب پیدا ہوتا ہے جب عدل کے راستے میں رکاوٹ پیدا کی جائے وہ رکاوٹ فساد کا سبب بنتی ہے. اب یہاں جو اس سے ارشاد فرمایا گیا ہے کہ اور مائیں اپنے بچوں کو پورے دو سال دودھ پلایا کریں یہ اس کے لیے ہے کہ جو مدت رضاعت پوری کرنا چاہے. اب یہ اس وقت بیان فرمایا گیا ہے کہ ایک تو بالعموم ہے کہ اتنا مدت مائیں جو ہیں وہ بچے کو دودھ پلا سکتی ہیں. دوسرا کہ جہاں چونکہ پہلے جو آیات ہیں ان میں طلاق کے احکامات ہیں تو جہاں طلاق ہو گئی اب جہاں طلاق ہوئی اور انہیں اللہ کریم نے اولاد عطا فرمائی تو پھر اس کے بھی تو حقوق ہیں. اب ہمارے ہاں نکاح جو ہے اسے تو ہم سمجھتے ہیں کہ اللہ کے نام پر دو افراد اور دو خاندانوں کے درمیان ایک تعلق قائم ہو رہا ہے اور میاں بیوی ایک دوسرے پر اللہ کریم کے نام پر حلال ہو رہے ہیں, اپنے ایک گھر کی ابتدا ہو رہی ہے. اور جب بات تلخیوں میں آتی ہے تو پھر وہاں ہم یہ کیوں بھول جاتے ہیں کہ اس رشتے کی ابتدا اللہ کے نام پر ہے, اور خدا نہ خواستہ کہیں کمی بیشی واقع ہو جائے تو بھی تو اللہ کریم کے احکامات موجود ہیں, دین اسلام اس کے ضابطے بھی دیتا ہے. تو اگر کہیں ایسا مسئلہ پیدا ہو جائے کہ نباہ نہ ہو لیکن وہاں اولاد ہو تو اس اولاد کے بھی تو کوئی حقوق ہے. تو یہاں اس لیے فرمایا گیا ہے کہ کوئی صورت بھی ہو کہ اگر رجوع کے قابل رشتہ ہو, یعنی پوری طلاق نہ دی گئی ہو, واپس رجوع کیا جا سکے تب بھی, اور اگر اللہ نہ کرے کہ ایسی صورت پیدا ہو گئی کہ رجوع کے قابل بھی نہیں رہے, علیحدگی پوری ہو گئی, تو بھی فرمایا کہ جو ماں ہیں اپنے بچوں کو پورے 2 سال دودھ پلایا کریں. اور اس کے لیے ہے جو مدت رضاعت پوری کرنا چاہے, لمن ارادہ یتم الرضاعت, کہ جو مدت رضاعت پوری کرنا چاہے, یعنی 2 سال کا عرصہ ہے, اس 2 سال کے عرصے کو فرض نہیں فرمایا گیا, کہ جو اس عرصے کو پورا کرنا چاہیں ان کے لیے یہ اجازت ہے کہ وہ اسے پورا کریں. اب اولاد کے ساتھ جو محبت ہے اسے بحثیت والد یا والدہ ہی سمجھا جا سکتا ہے, اولاد ہوتے ہوئے جو والدین کی نسبت ایک شفقت اور محبت کا عنصر, والدین کی نسبت اولاد کی طرف ہے, یہ اولاد ہوتے ہوئے بات سمجھ نہیں آتی. ایک عام سا دیہاتی واقعہ بیان کیا جاتا ہے, ایک واقعہ کہ کوئی بزرگ تھا, اس نے اپنے بیٹے سے پوچھا کہ بیٹا یہ جو درخت پر پرندہ بیٹھا ہے یہ کون کیا ہے؟ تو اس نے کہا ابا جی یہ کوا ہے. تھوڑی دیر گزری پھر بزرگوں نے پوچھا کہ بیٹا یہ کیا ہے؟ تو انہوں نے عرض کیا ابا جی یہ کوا ہے, آپ کو بتایا تو ہے. تیسری دفعہ جب باپ نے پوچھا تو اس نے کہا ابا جی خیریت تو ہے, میں نے آپ کو 2 دفعہ بتایا یہ کوا ہے, آپ کو سمجھ نہیں آ رہی؟ ان کا بھر بیٹا مجھے سمجھ آ رہی ہے, جب تو چھوٹا سا تھا تو یہیں کوا بیٹھا تھا اور تو نے مجھ سے 100 دفعہ پوچھا کہ ابا یہ کیا ہے, اور میں نے تمہیں 100 دفعہ بتایا کہ بیٹا یہ کوا. اب اس بیٹے کو اس کیفیت کی سمجھ نہیں آئے گی تا کہ وہ والد کی جگہ بیٹھا ہوگا اور اس کی جگہ اس کی اولاد ہوگی, تو پھر اسے سمجھ آئے گی کہ اس رشتے میں جو انس ہے, جو محبت ہے, اسے ماپا نہیں جا سکتا. تو محترم سامعین کرام, اللہ کریم نے ہر ایک کے جہاں فرائض کا حکم دیا ہے وہاں اس کے جو حقوق ہیں اس کا بھی فرمایا, چونکہ معاشرے میں حقوق و فرائض باہم تقسیم ہوتے ہیں, اگر میرا فرض ہے تو کسی کا حق ہوگا, اسی طرح جہاں میرے حقوق ہیں وہ کسی کے ذمہ فرائض کی صورت میں ہوں گے. تو جب سارے اصول دین کے مطابق ہوں گے تو یہ جو آج ہمارے معاشروں میں تنگی پیدا ہو چکی ہے, ہمارے گھروں میں تفریق پیدا ہو چکی ہے, باہم نفرت پیدا ہو چکی ہے, ایک ایک بات کو اٹھا کر دیکھیے گا اور پھر آپ غور کیجئے گا کہ جو کچھ ہم کر رہے ہیں اس پر دین اسلام کا حکم کیا اور ہم کیا کر رہے ہیں, ساری بات سمجھ آ جائے گی. تو جو مدت رضاعت پوری کرنا چاہے اس کے لیے 2 سال کا عرصہ بیان فرمایا گیا ہے, اور فرمایا کہ جو رضاعت پوری کرنا چاہے, یعنی یہ پابندی نہیں ہے. اور اس میں علماء کرام جب بحث فرماتے ہیں کہ ایسا مسئلہ نہ بھی ہو کہ کہیں علیحدگی نہ بھی ہو, اور اگر کوئی خاتون بچے کو 2 سال تک پلائے تو درست, لیکن اگر نہ پلا سکے, کوئی سبب ایسا ہو جائے, کوئی تکلیف بیماری ہو جائے, تو یہ فرض عین نہیں ہے کہ یہ ضرور اسے پورا کیا جائے. فرمایا وَعَلَى الْمَوْلُودِ لَهُ رِزْقُهُنَّ وَكِسْوَاتُهُنَّ بِالْمَعْرُوفِ, اور جس کا بچہ ہے اس والد کے ذمہ معروف طریقے سے ان کا کھانا اور لباس, یعنی ضروریات زندگی ہے. اب جہاں علیحدگی ہو گئی وہاں علیحدگی میں اگر یہ صورت پیش آ گئی ہے کہ ان کے ہاں اولاد بھی ہے, تو اس نوزائیدہ کا جو دودھ ہے وہ 2 سال تک والدہ اسے پلائے, اور جو والد ہے اس کے ذمے ان کے جو ضروریات زندگی ہے اسے پورا کرنا ہے. اب ہم اپنے معاشرے میں دیکھتے ہیں बड़ी मोहब्बत से रिश्ता जुड़ता है, लेकिन जहां दरार पैदा होती है फिर इतनी नफरत उस दरार में हम भर देते हैं कि वो दो अफराद, दो खानदान इतनी तलखियों में चले जाते हैं कि जो औलाद है उसके जो हकूक अल्लाह करीम इरशाद फरमा रहा है वो भी नजरअंदाज कर दिए जाते हैं। और फरीकैन की तरह कभी तो जो वालिद है उसकी तरफ से ज्यादती नजर आती है हमें माशरे में, और कभी वालदा की तरफ से भी ऐसे हालात देखने में आते हैं कि वहां से ज्यादती हो रही है। तो अल्लाह जल्ला शाहरू ने फरमाया कि जो मुद्दत रजात पूरा करना चाहें वो 2 साल तक दूध पिलाएं, और उस दौरान जो खर्च है, जो उस खातून का खर्च है, जो उस बच्चे से मुतलका अखराजात हैं, वो वालिद के जिम्मा है। और मारूफ तरीका, मारूफ कहते हैं जिसे हर कोई जानता हो, मारूफ हर कोई जिसे जानता हो। इसे जब आप इस आया करीमा के तहत माना देंगे तो यानी अपनी हैसियत के मुताबिक, अब उसकी हैसियत तो जाहिर है हर एक को मालूम है, तो मारूफ तरीके से यानी जो उसकी हैसियत है। अब मुआशरे में हैसियतों का फर्क है, एक ही आबादी में मुख्तलिफ हैसियतों के लोग रहते हैं, तो जो नान नफका उसने पूरा करना है अपनी हैसियत के मुताबिक पूरा करना है, ये नहीं है कि वो अपने लिए तो आला हिस्सा रखे और जहां उसने ये जिम्मेदारी पूरी करनी है वहां गुजारे के लायक कोई चीज दे, नहीं, उसी हैसियत के मुताबिक जो उसकी रहायश है, जो उसका खाना पीना है, जो उसका ओढ़ना पहनना है, उसकी मुताबिकत वो जरूरियात को पूरा करे, उसके मुताबिक उन जरूरियात को पूरा करे। और फरमाया ला तुकल्लफु नफ्सुन इल्ला वुसअहा, किसी को उसकी ताकत से ज्यादा तकलीफ नहीं दी जाती। ये आया करीमा इस तरह जो अल्लाह का ये हुक्म है कुरान करीम में दूसरी जगह भी बयान फरमाया गया। अमूमी तौर पर इस आया करीमा से जो मफहूम लिया जाता है वो ये लिया जाता है कि किसी पर भी जो दुख और तकलीफ आती है वो उसकी बर्दाश्त से ज्यादा नहीं, जो कि ये अंदाज इसके मफहूम का लेना दुरुस्त नहीं है। दुरुस्त हिस्सा ये है कि अब यहां भी जो इरशाद फरमाया गया वो ये है कि अहकाम, दीनी अहकाम के तहत जब ये फरमाया गया तो यानी जो दीनी हुक्म है अल्लाह करीम ने उसे उस दर्जे पर और उसकी वो मेयार मुकर्रर फरमाया जिसे हर एक पूरा कर सकता है। मसलन कयाम नमाज में फर्ज है, अगर कयाम न हो तो नमाज नहीं होती। अब एक बंदा बीमार है वो खड़ा नहीं हो सकता, उसका कयाम उस बैठने में है कि बैठ कर नमाज अदा कर ले, तो वो जो उसका बैठना है वहीं उसका कयाम पूरा हो जाए। और अगर कोई इससे भी ज्यादा बीमार है कि बैठ नहीं सकता, लेटा है इशारे से पढ़ रहा है, तो उसके वो लेटे हुए इशारे में उसके जो उसका जो कयाम का हुक्म है, उसके जो रुकू सजूद के अहकाम है वो सारे वहां पूरे हो जाए। तो दीन इस्लाम कोई हुक्म भी ऐसा नहीं देता जिसे बंदा पूरा ना कर सके। ये जवाज के मुश्किल है, ये सुस्ती काहली हो सकती है, बदनीयती हो सकती है, जहालत हो सकती है, हक से दूरी के सबब को असर हो सकता है, ये बात दुरुस्त नहीं है कि दीनी हुक्म पर अमल करना मुश्किल है। जिंदगी ने चलना है मौजूद सामीन कराम, रोज सुबह और शाम का मामला हमें पेश आना है, जरूरियात भी हमें पेश आनी है, और कभी खुशी में होंगे कभी दुख में होंगे, कभी सेहत में होंगे और कभी बीमारी की हालत में होंगे। जिंदगी ने चलना है, और अगर कोई ये कहे कि मैं एक जगह बैठ गया हूं उसकी जिंदगी का सफर भी जारी है, उसकी जिंदगी का सफर नहीं रुकता। अब इस मुसाफर ने कदम ब कदम चलना है, इसे मामलात ने पेश आना है, इसकी मर्जी के जो हक है उसके मुताबिक जिंदगी बसर करता है तो दुनिया में भी सहूलत है और आखरत की तामीर है। और अगर वो अपनी ख्वाहिश और अपनी मर्जी के मुताबिक अपने अमूर इख्तियार करता है और अल्लाह का हुक्म नहीं मानता, नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के अहकामात और आपकी रहनुमाई के मुताबिक जिंदगी बसर नहीं करता, तो वो यहां ये खता उसे यहां भी तकलीफ में डालेगी और आखरत में भी वो तकलीफ उठाएगा। तो बात मामूली हम लेते हैं कि हाँ ये तो खैर है, छोटी सी बात है, नहीं, ये इमारत की तामीर में एक ईंट जो है उसे टेढ़ी रख दो, वो पूरी दीवार जो है उसके टेढ़ा होने का सबब बनती जाएगी, उसकी कमजोरी का सबब बनती जाएगी। تو معاشرے کا کوئی پہلو بھی ہو اسے جو احکامات دین ہیں اس کے مطابق اختیار کیا جائے تو نہ صرف اس گھر یا ان افراد کو فائدہ ہوتا ہے, معاشرے میں نکھار آتا ہے. خوشبو جو ہے وہ گرد و پیش کو بھی معطر کرتی ہے. تو فرمایا اللہ کریم جو ہے کسی کو اس کی طاقت سے زیادہ تکلیف نہیں دیتے, اسے تکلیف نہیں دی جاتی. یعنی جو حکم دیا جا رہا ہے وہ بندے کی استطاعت کے مطابق ہے, وہ اسے اختیار کر سکتا ہے. اب ایک بندہ صاحب حیثیت ہے, وہ نان نفقہ یا جو اس کی ان کی ضروریات ہیں اسے اپنی حیثیت کے مطابق پورا کرنا ہے. یہ نہیں فرمایا کہ سارے جو صاحب حیثیت دے رہا ہے اس کے مطابق سارے اخراجات دینے. معروف طریقے سے یعنی جس کی جو حیثیت ہے, جو اس کی رہائش ہے, جو اس کا کھانا پینا ہے, جو اس کا اپنی حیثیت ہے, اس کے مطابق ان کی ضروریات پوری کرے. اور اسی بات کو یا تو اس حصے میں جہاں رضات کے حوالے سے حکم فرمایا جا رہا ہے, آپ زندگی کے کسی پہلو میں بھی لے لیں کہ اللہ کریم کا جو حکم ہے وہ بندے کی استطاعت کے مطابق. اب جہاں فرمایا جا رہا ہے نا لا تکلف نفس الا وسعها, یہیں آپ غور فرمائیں کہ یہ اس کی استطاعت کے مطابق بھی ہے اور اس کی ضرورت بھی ہے. وہ ایسا غفور الرحیم ہے کہ ہم اپنی ضروریات پوری کر رہے ہیں, اپنی ضروریات کے بہتر انداز اختیار کرنے کی جو ہے وہ تلقین کی جا رہی ہے, حکم دیا جا رہا ہے, اور اس کی تکمیل میں اللہ کریم جو ہے وہ اجر اور ثواب بھی عطا فرما رہے ہیں, اپنی رضا عطا فرما رہے ہیں. ہر شے اس کی, وجود اس کا, ہماری ضرورت کی جو تکمیل ہے اس میں ہمیں رہنمائی عطا فرمائی جا رہی ہے. سہولت ہماری زندگی میں پیدا ہونی ہے, اللہ کریم دنیا کی زندگی کو بھی سہل فرما رہا ہے, آخرت کی تعمیر بھی اسی میں مضمر کر دی ہے اور اپنی رضا عطا فرما رہا ہے. یہ تو دینی احکامات پر جب ہم بات کرنا ہے یہ مشکل ہے, کون کرے. یہ ایک ایسی بدگمانی ہے, ایسی شیطنت ہے اور ایسا وسوسہ ہے جو ہمارے گناہوں کے سبب ہم پر حاوی ہو رہا ہے. دھیان سے بیٹھیں, ایک ایک حکم کو ضرور دیکھیں, سمجھیں, آپ کو سمجھ آئے گی. یہ تو میری زندگی کی ضروریات ہیں جو دین اسلام حکم فرما رہا ہے, اس سے تو مجھے سہولت ہے. اللہ کریم ہم اپنی سہولت کو, زندگی کو سہولت دے رہے ہیں, اللہ کریم اس پر اجر اور ثواب دے رہے ہیں. تو بات معزز سامعین کرام تعلق کی ہے, بات رشتے کی ہے کہ بندے کا جو رشتہ بندگی کا ہے یہ اس کی عطا ہے. چہ جائے کہ بندہ عبادات کو احسان سمجھ لے کہ نہیں میں کمال کر رہا, نہیں. یہ جو سجدے ہیں, یہ جو ٹوٹے پھوٹے ہمارے سجدے ہیں, انہیں وہ قبول فرما لے تو یہ اس کا کرم ہے, وگرنہ ہمارے سجدوں میں تو سجدہ کہاں ہے. دنیا کے تخیلات سے ہم نہیں نکل پاتے, ہمارے رکوع سجود کہاں ہے. ایک وجود ہے, وہ کبھی کھڑا ہو رہا ہے, کبھی جھک رہا ہے, اور کبھی سجدے میں ہے, لیکن اس کے خیالات کو دیکھو تو صحیح. سارے جہان کا حساب کتاب جو ہے ہم اس نماز میں کر رہے ہوتے ہیں, ابھی ختم کریں تو ابھی یہ فلاں معاملہ ہمیں پیش آئے گا, فلاں کام ہے, فلاں کو ملنا ہے. بھلے نماز ادا کر کے اس جلدی جلدی میں ہم مسجد کے دروازے میں کھڑے ہو جائیں اور آدھا گھنٹہ وہیں کھڑے گپے ہانکتے رہیں, اس کی پرواہ نہیں. تو اللہ کریم معاف فرمائے اور عبادت جو ہے اسے عین حکم کے مطابق جو ہے وہ نصیب فرمائے, اور کمزوریوں کو معاف فرمائے, قبول فرمائے. یہ اثرات ہماری زندگی پر وارد ہوں تاکہ ہماری زندگی ساری کی ساری اللہ کی پسند میں ڈلے. تو کسی کو جو حکم دیا جا رہا ہے اس کی استطاعت سے زائد نہیں ہے. تو اس کا ایک تیسرا پہلو ہے کہ کوئی جواز نہیں دے سکے گا کہ یا اللہ میں یہ کیوں حکم میں نے نہیں مانا. اس کی استطاعت کے مطابق, ایک تو بات ہے نا کہ فرمایا جا رہا ہے کہ استطاعت سے زیادہ حکم نہیں, دوسری بات میں نے عرض کی کہ یہ ہماری ضرورت ہے, تیسرا پہلو عرض کر رہا ہوں کہ اس کے خلاف جو بھی کرے گا وہ قیامت کے دن یہ نہیں کہہ سکے گا کہ میں نہیں کر سکا, مجھ سے نہیں ہو سکا, اس کے پاس کوئی جواز نہیں ہوگا. لا تزار ولدا تم بے ولدہ ولا مولود اللہ بے ولدہ. اور فرمایا نہ ماں کو اس کے بچے کی وجہ سے نقصان پہنچایا جائے اور نہ باپ کو اس کے بچے کی وجہ سے. یعنی والد یہ کوشش نہ کرے कि वालदा को, उसकी वालदा को ये तकलीफ हो कि बच्चे को सबब रखते उसे तकलीफ दे, या खातून ऐसा ना करे कि बच्चे को इस्तेमाल करती हुए उसके वालिद को जो है वो तकलीफ में दे। लेकिन ये दोनों सूरतें हम माशरों में देखते हैं। आए रोज हमारे यहाँ झगड़े पैदा होते हैं, अदालतों में केस चल रहे होते हैं, और अपने गली मोहल्लों में तूतकार हो रही होती है, बिरादरियों में झगड़े हो रहे होते हैं, कहीं वालिद का जो घर है उसकी तरफ से ज्यादती हो रही होती है, और कहीं वालदा का जो घर है उसकी तरफ से ज्यादती हो रही होती है, और वो दो जो इस रिश्ते में मुंसलिक थे वो तो उस रिश्ते के इनकता का जो भी सबब हुआ, अजीज व अकारब उन दोनों से बढ़कर उसमें हिस्सा ले रहे होते हैं। और अगर आप गौर फरमाएं तो हमारे महलों में, हमारे आबादियों में ये सारा कुछ हो रहा है, और फरीकैन ज्यादती कर रहे होते हैं, जिसका हाथ पड़ता है वो ज्यादती कर रहा है। और अल्लाह करीम फरमा रहे नहीं, ये जो रदाद का पहलू है, ये जो औलाद की नस्बत बात है, इसमें किसी को कोई फरीक जो है उसके साथ वो ज्यादती ना करे। फरमाया न माँ को उसके बच्चे की वजह से नुकसान पहुंचाया जाए कि सिर्फ इसलिए बच्चों को दूर किया जाए उसे तकलीफ देना मकसूद हो, और न ये हो कि न बाप को उसके बच्चे की वजह से, यानी बच्चे को रखा हुआ है तो इतनी कोशिश की जाए उस पर खर्चा भी ज्यादा डरे, उसे मिलने भी ना दिया जाए। हर रोज हम देखते हैं अदालतों में केस चलते हैं, पंचायतें होती हैं, इन्हीं हमारी गली मोहल्लों में ये बातें हमारे सामने आती हैं, तो अल्लाह करीम ने मना फरमाया। अब मैं इब्तदा अर्ज किया कि एक रिश्ता अल्लाह के नाम पर कायम हो, उस रिश्ते की हुर्मत अल्लाह के नाम पर है, जब उस रिश्ते की इब्तदा अल्लाह के नाम पर है तो फिर उसका निभा भी अल्लाह के नाम पर होगा, उसके हुक्म के मुताबिक होगा, और अल्लाह ना करे कहीं कमी पेशी वाक़ हो जाती है और निभा नहीं रहता, तो वो जो इनकता रिश्ते का है उसको भी फिर अल्लाह के हुक्म के मुताबिक रखनी है। फिर जहां बात रजात की है, औलाद की तरफ बात है, तो उसकी परवरिश के जो असूल है वो भी दीन इस्लाम बयान फरमा रहा है, और उस बच्चे को के होने को फरीकैन एक दूसरे की तरफ तकलीफ का सबब न बनाए, ये अल्लाह जल्ला शानुहू ने इरशाद फरमा दिया है। और फरमाया वाला वारिसे मिस्लु ज़ालिक, और फरमाया ये इस तरह ना नफका बच्चे के वारिस के जिम्मा है, यानी अगर वालिद नहीं रहता तो जो उसका वारिस है ये हकूक फिर उसने पूरे करने हैं, क्योंकि उधर से विरासत तो लेता है तो जो उसकी जिम्मेदारियां वो नहीं पूरी करेगा। फरमाया कि जो वारिस है फिर उसके जिम्मे है, यानी अगर जो जिसकी जिम्मेदारी है वो नहीं रहता तो जो उसका वारिस होगा उसके जिम्मे यही फिर नान नफका पूरा करना है। और फरमाया फैन अराद फिसालन अंतराद मिन्हुमा तशावुरन फला जुनाह अलैहिमा, फरमाया फिर अगर आपस में रजामंदी और मशवरे से दूध छुड़ाना चाहें तो उन पर कोई गुनाह नहीं। मैंने पहले भी अर्ज किया कि जो 2 साल का अरसा इरशाद फरमाया जा रहा है ये बाम इतफाक से है, लेकिन अगर वो चाहते हैं कि इससे पहले दूध छुड़ाना चाहते हैं, मुख्तलिफ सूरतें पेश आ जाती हैं जी, कि कहीं निकाह को करना चाहता है, खातून के निकाह का मामला पेश आ गया, निकाह उसका आगे हो रहा हो, पिछले बच्चे पे वो उसकी कैसे परवरिश कर सकती है, कुछ मामला भी हो, लेकिन बहम जो मशवरा है, चूंकि दोनों की नस्बत उस औलाद का रिश्ता है, उस बच्चे का वालिद की नस्बत भी औलाद का रिश्ता है और वालदा की तरफ भी औलाद का रिश्ता है, ये नस्बत दोनों तरफ उसकी है। तो फरमाया फइन अरादा फिसालन अंतराद मिन्हुमा, तो फरमाया वो तशावरन, तो वो आपस का मशवरा कर लें कि इस रजामंदी और मशवरे से दूध को छुड़ाएं तो फला जुना खरीमा, तो फिर उसमें इन पर कोई गिरफ्त नहीं, इन पर कोई गुनाह नहीं है, यानी ये पाबंदी नहीं है कि 2 साल तक ये दोनों अफराद जो हैं वो पाबंद भी रहें और उस बच्चे की जो मुद्दत रज़ात है वो पूरी भी करें, ये पाबंद नहीं फरमाया। लेकिन अगर इससे दूध पिलाना जो है इस अरसे से पहले वो इस अरसे से पहले रोकना चाहें तो बहम मशवरा कर लें। अब बहम मशवरे में बाम लिहाज भी होगा और बाम एक दूसरे की जरूरत जो है वो भी पूरी होगी, कि जो मशवरा होता है एक दूसरे के साथ लेन देन की बात हो वहां भी साफ, कोई भी हो अमल भी साफ हो, اور جو بچے سے متعلق فیصلہ ہے اس میں بہم رضامندی بھی ہو. اب ایک بات یاد رکھیے گا, یہ جو بہم رضامندی ہے اس سے یہ مراد نہیں ہے کہ بہم رضامند ہو کر غیر شرعی عمل کیا جائے, اس کی اجازت نہیں ہے. بہم رضامندی کا جو اصول ہے وہ شریعت کے تابع ہے. یہ جو آج ہمارے یہاں ایک جمہوریت کے ساتھ بات آتی ہے کہ جنہیں جو جمہور کی رائے ہو, نہیں, جمہور کی رائے کی اہمیت تب ہے جب وہ دین اسلام کے تحت ہو. اگر صرف جمہور کی رائے لی جائے تو مکہ مکرمہ میں کافر و مشرق زیادہ تھے یا مسلمان زیادہ تھے؟ ایک وقت تو ایسا تھا کہ جس وقت نبی کریم صلی اللہ علیہ وسلم کی واحد ذات تھی, آپ واحد حق پر تھے, تو سارا مکہ جو تھا وہ حق پر نہیں تھا, واحد آپ کی ذات اقدس. تو جمہور کا اصول لیا جائے تو پھر کیا اسے آپ یہ کہیں گے کہ پھر اہل مکہ کی مان لی جاتی. اسی طرح جمہور اگر کسی غلط بات پر اتفاق کر لے تو یہ درست نہیں ہے کہ اسے مانا جائے. اسی طرح جب ان فریقین کی بات فرمائی جا رہی ہے, ہمارے ہاں تو یہ ہوتا ہے کہ جس کا زور چلے, اگر والد کی طرف کا زور چلے وہ اپنی مرضی کر لیتے ہیں, لیکن اگر والدہ کے خاندان کا زور چلے وہ اپنی مرضی کر لیتے ہیں. لیکن بہم بھی وہ جو مشورہ کریں گے اس پر جو عمل کریں گے اس کے لیے بھی اصول یہ ہے کہ وہ دینی حکم کے مطابق. تو جب یہ نہیں ہوتا تو پھر مسائل پیدا ہوتے ہیں, بالکل اسی طرح جیسے میں نے جمہوریت کی مثال دی. اب ہم گنتی کرتے ہیں, ہم شمار کرتے ہیں, وہ شمار بھی حالانکہ ہمارا درست نہیں ہے, لیکن ہم اہلیت نہیں دیکھتے, ہم دین نہیں دیکھتے, ہم انسانیت نہیں دیکھتے. تو پھر آپ جو کمال ہم حاصل کر رہے ہیں اپنے ملک و قوم کے ساتھ جو ہو رہا ہے اسے دیکھ لو. تو جو غلط فیصلوں سے ہم نے اپنے ملک و قوم کا حل کیا, اسی طرح اکائی ہے. انسانی معاشرے میں مرد اور خاتون بنیادی اکائی ہے. یہ گھر پورے ملک کی بنیاد ہوتا ہے کہ یہیں سے معاشرہ بنتا ہے, یہی معاشرے انسانوں کی آبادیاں پھر ممالک میں ڈلتی ہیں. تو جب ایک بنیاد میں اس طرح کی خرابی اور خرافات کا سبب ہے, اسی اصول کو اگر آپ ملکی سطح پر لاگو کریں گے تو بھی مسائل پیدا ہوں. تو فرمایا ان پر کوئی گناہ نہیں کہ بہم رضامندی اور مشورے سے دودھ اگر چھڑانا چاہیں. فرمایا وَإِنْ أَرَدْتُمْ أَنْ تَسْتَرْضِعُوا أَوْلَادَكُمْ فلا جناح علیکم اذا سلمتم ما آتیتم بالمعروف. اور فرمایا اور اگر تم اپنی اولاد کو دودھ پلوانا چاہو تو تم پر کوئی گناہ نہیں جب تم دودھ جو تہ یعنی جو دودھ پلانے والی ہیں تہ گیا وہ دستور کے مطابق دے دو. قدیم عرب میں یہ رواج تھا کہ عرب کے جو سردار ہیں ان کے بچوں کی پرورش جو دور آبادیاں ہیں جیسے دہی آبادیاں ہیں وہاں پر ہوتی تھی, اور وہاں کے لوگ جو ہیں جن کے ہاں اولاد ہوتی تھی وہ شہروں میں آتے تھے اور سرداروں کے گھروں میں جا کر ان کے بچے لیتے تھے اور کہ انہیں وہ دو تین چار سال تک اپنے پاس رکھتے تھے, اور وہ رضائی ماں جو ہے جہاں اپنے بچے کو دودھ پلاتی تھی وہیں یہ جو سردار کی اولاد ہے یا بچے ہیں انہیں بھی دے جاتی تو ان کی پرورش کرتی. اب اس میں مختلف پہلو سامنے آتے ہیں. ایک کہ اس کی جو پرورش ہے وہ ایسی ہے کہ وہ اس ماحول اور حالات میں اپنی مضبوطی جو ہے وہ بچہ مضبوط ہوتا ہے. اب جو گھر یا ماں کی گود ہے اسے اتنا وہاں لحاظ ہوتا ہے کہ ہم بچے کو کمزور کر دیتے ہیں, تو وہ بچے کی پرورش کا خیال اسی طرح رکھتے تھے جیسے اپنی اولاد کا ہے. لیکن جب ان سارے رشتوں سے ہٹ کر پرورش ہو رہی ہوتی تھی تو اس پرورش میں ایک مضبوطی تھی. اور دوسرا جو بہت بڑا پہلو تھا وہ یہ تھا کہ وہ چاہتے تھے کہ ہماری اولاد خالص زبان سیکھے. تو دہی علاقوں میں خالص اور ٹھوس زبان ہوتی تھی. اب شہری آبادی آپ مکہ مکرمہ میں اس وقت کی تاریخ اٹھا کر دیکھیں, ہر مذہب کے لوگ موجود تھے, کثرت تھی, بے شمار مذاہب جو تھے مکہ مکرمہ میں تھے, اور بے شمار قافلے آتے تھے. کوئی کہیں کا تاجر آ گیا, کوئی کہیں کا تاجر آ گیا, کوئی صاحب زبان ہے تو صاحب زبان نہیں ہے وہ کسی اور زبان سے تعلق رکھتا ہے, کوئی اور زبان کا عربی بولنے کی کوشش کر رہا ہے تو وہ کوئی لفظ سیدھا بول رہا ہے کوئی الٹا بول رہا ہے. تو جب مختلف جگہوں اور مختلف زبانوں کا اکٹھ ہوتا ہے تو پھر وہاں جو بنیادی وہاں کی زبان ہے وہ خالص نہیں رہتی, तो ये रिवाज था अरब में कि ये बच्चों को बाहर दही आबादियों में इब्तदाई दिनों में भेज देते थे, क्योंकि वो जो इब्तदाई दिनों की तालीम है ना, वो जबान बहुत मजबूत होती है, वो आखिर तक बंदे के साथ रहती है। तो वो जो अंदाज है, एक्सेंट जिसे कहते हैं, अंदाज है, जो कलाम का अंदाज है, न सिर्फ अल्फाज अंदाज भी, वो चाहते थे कि हमारा खालिश रहे। तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की रदात से मुतल्लिक आप माई हलीमा रज़ी अल्लाह ताला अन्हा का वाक़या आपके सामने उलमाए कराम बयान करते हैं, सीरत पाक में ये वाक़या मिलता है कि वो ऐसा गरीब खानदान कि अहले मक्का में से किसी ने उसको बच्चा नहीं दिया, एक उनकी सवारियां कमजोर, दूसरा वो आने वालों में कमजोर, तो जो पहले पहुंच गए उन्होंने अपनी अपनी मर्जी से जो है घर जो है उन्हें इंतखाब किया। अब ये बच्चा जो ले जाते थे कि 2 साल 3 साल 4 साल जब वापस देते थे तो फिर वो सरदार उन्हें इनाम व इकराम देते थे, तो वो उनके जरिया माश भी हो जाता था, और जिन जिनका बच्चा है उसकी खालिश जबान भी जो है उसे हासिल हो जाती थी। तो माई साहिबा को कोई और बच्चा मुयसर ना आया माँ सिवाय नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के घर आपके हाजिरी नसीब। अब देखो यहाँ एक और जहली बात अर्ज करता हूँ कि हम दुनिया के मामलात में बड़े छोटे दिल के साथ चल रहे होते हैं कि ये हो गया, देखो जी मेरा तो नुकसान हो गया, मुझे ये परेशानी लाख होगी, ये होगी। अब माई साहिबा परेशान थी कि मुझे तो कोई बच्चा ना मिला, एक घर है लेकिन वो बच्चा तो यतीम है, तो जो उनके वालिद नहीं है तो मुझे क्या मिलेगा, लेकिन अब और कोई चारा नहीं है, इन्हीं बच्चे को ले। तो बाद रवायात में ये भी मिलता है कि वो जब आप सल्लल्लाहु अलैहि वसल्लम को लेकर अपनी सवारी पर बैठे तो जो मर्द है वो आगे बैठा तो सवारी नहीं उठी, बच्चे को मर्द की गोद में दिया, यानी बच्चा सवारी की हैसियत में सबसे आगे आया तो सवारी उठी। छोटी छोटी बातों से वही सवारी जो मक्का की तरफ चलते हुए सारे काफले से इतने दूर रह गई कि सारा काफला आबादी में पहुंच गया और वो आबादी में ना पहुंच सके, बाद में पहुंचे। वही सवारी जहां खुराक दूध के हवाले से, वजूदी ताकत के हवाले से कि सवारी चलना तो गुजा उठने से कासिर थी, वही उसी में इतनी ताकत आ गई, इतना दूध आ गया कि उनकी जरूरियात भी पूरी कर रही है, सारे काफले से पहले अपनी मंजिल की तरफ जा रही है। तो जाहरी तौर पर तो माई साहब सबसे पीछे रह गई थी, लेकिन अल्लाह करीम को ऐसा मंजूर था कि अब किसको मालूम है कि मक्का में कौन कौन से खानदान आए थे, लेकिन क्यामत तक माई साहबा का तज़किरा होता रहेगा, अदब से होता रहेगा, और अल्लाह करीम उन्हें अजर और सवाब अता फरमाते रहे। तो अल्लाह का हुक्म देखना जो है इसे बुनियाद रखना चाहिए। हम हालात को देखते हैं, हालात अल्लाह करीम के दस्ते कुदरत में वैसे बदलते जाएंगे जैसे अल्लाह करीम चाहेगा। तो फरमाया अगर तुम अपनी औलाद को दूध पिलवाना चाहो तो तुम पर कोई गुनाह नहीं, जब तुम दूध पिलाने वालों को जो तय किया है वो दस्तूर के मुताबिक दे दो, यानी यहां भी जो तुम बात तय करो वो दस्तूर के मुताबिक हो। ये भी मकसद ना हो कि अगर मैंने ये मुद्दत रज़ात आपस में हमने तय कर लिया और किसी और खातून से बच्चे को दूध पिलवाना है तो मैं अपना मतलब हल कर लूं, उसकी जरूरत पूरी ना करूं। तो इस माहदे में भी मारूफ तरीका चाहिए। और यहाँ एक मसला उलमाए कराम बयान फरमाते हैं कि ये जो रजाई रिश्ता है, जिस बच्चे का दूध रजाई माँ से जिसे मिलता है तो उसकी जो औलाद है वो उसके साथ उसका रिश्ता बहन भाइयों का हो जाता है, वहां उसका निकाह नहीं हो सकता। लेकिन जिसे रजाई रिश्ता नसीब हुआ है, बाकी अगर उसके को बहन भाई हैं और उन्होंने ये दूध उसका नहीं पिया तो उनका रिश्ता रजाई बहन भाइयों का नहीं हो सकता, उन दोनों घरों में वहां रिश्ता हो सकता है। लेकिन जिसका जिसने दूध पिया हो उसके जो रजाई रिश्ता है माँ इसका बहन का और भाई का, वहां इनका रिश्ता नहीं हो सकता। और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जब मदीना मुनव्वरा में तशरीफ थे फरमा थे, गिरदो पेश के इलाके जो है वो फतह हो रहे थे, तो उस वक्त फिर ये खानदान जो माई साहिबा का खानदान है ये भी गिरफ्तार हुआ था, ये कौम गिरफ्तार हुई थी, और आपकी हमशीरा रजाई हमशीरा आपके पास تشریف لائیں, آپ نے اپنی چادر مبارک بچھائی, انہیں بیٹھنے کا جو ہے فرمایا, انتہائی تعظیم فرمائی, اور گرد و پیش لوگ حیران تھے کہ یہ کون خاتون ہے جسے نبی کریم صلی اللہ علیہ وسلم اتنی تعظیم دے رہے ہیں. تو آپ نے فرمایا یہ میری ہمشیرہ ہے, میری رضائی بہن ہے. آپ نے نہ صرف انہیں بلکہ پورے خاندان کو جو ہے آپ نے آزاد فرما دیا, اور بغیر کسی شرط کے غیر مشروط آزاد فرما دیا. یہ الگ بات ہے کہ آپ کی محبت اور شفقت ہے کہ وہ پورا خاندان جو ہے وہ ایمان لے آیا. تو فرمایا معروف طریقے سے, یعنی جو دستور کے مطابق ہے وہ دو. اللہ کریم یہ باریکیاں سمجھنے کی توفیق عطا فرمائے. اس آیا کریمہ کا تھوڑا سا حصہ رہ گیا ہے, لیکن وہ ایسا حصہ ہے اس پر تھوڑی سی تفصیل گفتگو کرنے کی ضرورت ہے, اس لیے زندگی رہی اللہ کریم کو منظور ہوا. تو اگلے بیان میں اس سے متعلق گزارشات پیش کروں گا. وآخر دعوانا الحمدللہ رب العالمین.